मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाना रहे। आचार जीवन होने दे हूँ स्वर्ग मजाना लाई, स्वर्ग मजाना लाई, स्वर्ग मजाना लाई।
नमस्कार प्रिय श्रोता, बाइबलमा लेखिएको छ कि मानिस भोजनले मात्र होइन तर परमेश्वरको मुखबाट निस्कने वचनद्वारा बाँच्दछ। श्रोता, आत्मिक जीवन जिउन चाहनुहुन्छ भने तपाईँलाई परमेश्वरको वचनको खाँचो छ अनि त्यसलाई पुरो गर्ने यो वचन अध्ययन कार्यक्रमको उद्देश्य हो। यसकारण यस सुनौलो अवसरलाई नचुकाउनुहोस्। अब आउनुहोस्, प्रभुको सेवकसँगै वचन अध्ययनमा प्रवेश गरौँ।
मित्र, प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई मेरो नमस्कार। साथै आज पनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज हामी गन्ती 32 र 33 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौँ। 32 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौँ रुबेन र गादका सन्तानहरूलाई यर्दनको पूर्वपट्टि बस्ने मन्जुरी। यस अध्यायले हामीलाई उत्साहशून्य कुलहरूको बारेमा बताउँछ। रुबेन, गाद र मनस्सेको आधा कुल यर्दन नदीको गलत दिशामा माग्दछन् वा यर्दन नदीको गलत दिशामा आफ्नो जमिन भाग माग्दछन्। यस घटनासँग हाम्रो निम्ति महान भयङ्कर आत्मिक उपयोग छ। जबकि हामी यर्दन नदीलाई ख्रिस्टको मृत्यु र पुनरुत्थानको रूपकको रूपमा विचार गर्दछौँ। गन्ती 32 अध्यायको पद 1-5 भनिएको छ, रुबेनको सन्तान र गादका सन्तानका बथानका बथान गाई बस्तु थिए। तिनीहरूले याजेर र गिलाद गोचरनको लागि उपयुक्त रहेछ भनी देखे। यसैले गाद र रुबेनका सन्तान मुसा, पुजारी एलाजार र समुदायका नायकहरू कहाँ आएर यसो भने, अतारोत, दिबोन, याजेर, निम्रा, हेसबोन, एलाले सबाम, नबु र बाउन यी देशलाई परमप्रभुले इसरायलहरूका समुदायमा वा समुदायका सामु नष्ट गर्नुभएको थियो र गोचरणको लागि उपयुक्त जग्गा पनि रहेछ। हामीसँग गाईवस्तुहरू पनि छन्। यदि हामीमाथि तपाईँको निगाह भए यो देश हाम्रो अधिकारमा गर्न दिनुहोस्। हामीलाई यर्दन पारी चाहिँ नलैजानुहोस्। अहिले मूसा तिनीहरूको मागमा अति नै धेरै व्याकुल भएका छन्। आगे पद 6-7 भनिएको छ, तर मूसाले गाद र रुबेनका सन्तानलाई भने, तिमीहरूका दाजुभाइ उता लडाइँमा जाँदा तिमीहरू चाहिँ यता ढुकै बस्छौ। परमप्रभुले दिनुभएको पारे मुलुकतिर जान इसरायलीहरूका चित्त तिमीहरू किन खलबलाइदिन्छौ। अहिले करिब 40 साल पहिले जब 10 भेद गर्न जाने जासुसहरूको नकारात्मक प्रतिवेदन वा रिपोर्ट सुनेथे, त्यस बेला इसरायलीहरूको अति नै नराम्रो निरुत्साहको मूसा याद गर्दछन्। आगे पद 8-9 भन्दछ, कादेश बर्नेबाट मैले यो देशको सेवा गर्न पठाउँदा तिमीहरूका बाबुहरूले यसै गरेका थिए। जब तिनीहरू एस्कोलको बेसीमा गएर यो देश देखे, तब परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाउन् भनी तिनीहरूले इसरायलीहरूको चित्त खलबल पारिदिएका थिए। यो कुराको याद गरौँ कि मूसा अहिले कुरा गरिरहेका जमात चाहिँ नयाँ पिँढीहरूका मानिसहरू हुन् वा नयाँ पिँढीका इसरायलीहरू हुन्। तिनीहरू त्यस दयनीय अनुभवको याद गर्न धेरै नै सानो उमेरका थिए र मूसा यसको तिनीहरूको निम्ति पुनर्वलोकन गरिरहेका छन्। आगे पद 10-13 पदमा भनिएको छ, त्यस दिन परमप्रभु क्रोधित हुनुभयो र यसो भनेर प्रण गर्नुभएको थियो, मैले अब्राहम, इसाक र याकुबसित प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका 20 वर्ष उभोका कोही पनि पस्न पाउने छैन, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्। कनजी, यपुनेको छोरो कालेब र नुनको छोरो यहोशू मात्र पस्न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्पूर्ण रूपले परमप्रभुलाई पछ्याए। इसरायलहरूसँग परमप्रभु क्रोधित हुनुभयो र परमप्रभुको दृष्टिमा दुष्टता गर्ने पुस्ताका जम्मै नष्ट नहुइन्जेल 40 वर्षसम्म उहाँले तिनीहरूलाई उजाड स्थानमा यताउता डोलाउनु भयो। मोसा डराउँछन् कि जवान पिँढी आफ्ना पिता पुर्खाहरूको असफलताको दोहोऱ्याउनेछन्। आगे पद 14 र 15 भनिएको छ, ए पापिष्टका सन्तान, इसरायलतर्फ परमप्रभुको भयानक क्रोध फेरि जगाउनलाई तिमीहरूका पिता पुर्खाहरूका सट्टामा अब तिमीहरू उठेका छौ, किनभने तिमीहरू उहाँलाई पछ्याउन इन्कार गर्छौ भने उहाँले यी सारा मानिसहरूलाई फेरि उजाड स्थानमै त्याग्नुहुनेछ र तिमीहरूको विनाशको कारण तिमीहरू बन्नेछौ। तपाईँ यहाँ मूसाको डरको राम्ररी बुझ्न सक्नुहुन्छ। भयानक उजाड स्थानमा 40 वर्ष कठिनाई र निरुत्साहको सहन गरिसकेपछि पनि प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने जोखिम अझै देखिन्थ्यो। आगे पद 16-19 भनिएको छ, तब तिनीहरू मूसाको नजिक आएर भने, हामी आफ्ना भेडाहरूको खर्क र बालबच्चाका निम्ति सरहरू यहाँ बनाउन चाहन्छौँ, तर हामी आफैलाई चाहिँ इसरायलहरूलाई तिनीहरूका ठाउँमा नपुर्याउँजेल तिनीहरूका अघि लागेर सशस्त्र जान तयार छौँ, तर हाम्रा बालबच्चाहरू चाहिँ यस मुलुकका मानिसहरूबाट बाँच्नलाई ती सहरका पर्खालभित्र सुरक्षित रहन सक्छन्। इसरायलको हरेक मानिसले आफ्नो अधिकारको हिस्सा नपाउन्जेल हामी घर फर्कने छैनौँ। यर्दन पारिपट्टि र त्यसदेखि उता तिनीहरूसित हामीहरू हिस्सा लिने छैनौँ, किनकि हाम्रो अधिकारको हिस्सा यर्दन वारी पूर्वपट्टि नै परेको छ। यहाँ तपाईँ अहिले तिनीहरूले 9.5 कुलहरूलाई प्रतिज्ञाको मुलुक लिनलाई सहायता गर्न आफ्ना लडाकुहरूलाई पठाउने प्रस्ताव राखे। यस आधारमा मूसाले तिनीहरूलाई यर्दनको पूर्वपट्टि बस्नलाई मन्जुरी दिए। तिनीहरूले यो गर्नलाई सहमति मात्र भएनन्, तर हामी यहोशू 12-16 अध्यायमा पत्ता लगाउँछौँ कि तिनीहरूले आफ्नो प्रतिज्ञा अनुसार यसको गरेरै छोडे। मूसाले तिनीहरूलाई चेतावनी दिए। पद 23 भनिएको छ, तर तिमीहरूले यसो गरेनौ भने तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ र तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ। मित्र, गलाती 6:7 पदले भन्दछ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ। मलाई वास्ता छैन कि तपाईँ को हुनुहुन्छ वा तपाईँ कहाँ हुनुहुन्छ, तपाईँको पापले अवश्य तपाईँलाई फेला पार्नेछ। जुन तरिकामा तपाईँ पाप गर्नुहुन्छ त्यही नै तरिकामा तपाईँले कुनै न कुनै दिन कटनी गर्नुहुनेछ। यही नै यो कथनको अर्थ हो। आगे पद 33 भनिएको छ, अनि मूसाले गाद र रुबेनका सन्तान र युसुफको छोरो मनस्सेको आधा कुललाई एमोरीहरूका राजा सिहोनको राज्य र बासनका राजा ओको राज्य तिनीहरूका सिमानाभित्र पर्ने सहरहरू समेत सम्पूर्ण देश दिए। यी कुलहरू जसले यर्दनको गलत दिशातिर रहनलाई चुने तिनीहरूले यर्दन नदी पार गर्ने अवसर पाएनन्। मित्र, हामीले यो कुराको महसुस गर्न आवश्यक छ कि यर्दन नदीले हाम्रो मृत्युको प्रतीक गर्दैन। जब हामी यहोशूको पुस्तकमा प्रवेश गर्दछौँ हामी यो कुरा देख्नेछौँ कि यसले सिकाउँछ हामी कनानतिर पार गर्न सक्छौँ। अर्को शब्दमा, आज परमेश्वरको सन्तानको निम्ति रहने 2 स्थानहरू छन्। तपाईँ यस संसारको उजाड स्थानमा रहेर आत्मिक रूपमा अति नै दरिद्र र कंगाल हुन सक्नुहुन्छ, वा कनानद्वारा प्रतिनिधित्व गरेका आत्मिक आशिषहरूका स्थानमा प्रवेश गर्न सक्नुहुन्छ। अहिले कसरी तपाईँ यर्दन तरेर आत्मिक आशिषहरूका स्थानमा पार गर्न सक्नुहुन्छ। जब हामी इसरायलका सन्तानहरू यर्दन नदी पार गरेको देख्छौँ, हामी यहाँ दुई महान सन्देशहरू पाउँदछौँ। यर्दनमा खडा गरिएका ढुङ्गाहरूले ख्रिस्टको मृत्युको बताउँछ, अनि यर्दनबाट ढुङ्गालाई लिने कुराले ख्रिस्टको पुनरुत्थानको बताउँछ। तपाईँ र म ख्रिस्टको मृत्यु र पुनरुत्थानद्वारा हाम्रा आत्मिक आशिषहरू पाउँछौँ। आज हामीले यो कुराको थाहा पाउन पर्दछ कि हामी उहाँसँग गाडिएका छौँ र उहाँसँगै पुनः ब्युति उठेका छौँ। हामीले यस तथ्यमा आश्रित हुनुपर्दछ कि हामी उहाँसँग जोडिएका छौँ। हामीले त्यस किसिमको आधारमा समर्पण गर्नुपर्दछ ताकि तपाईँ र म हाम्रा आफ्ना आत्मिक आशिषहरूको अपनाउन सक्छौँ। 2.5 कुलहरू यर्दन पारी तरेर गएनन्। तब तपाईँलाई थाहा छ यसको नतिजा के भयो। जब हाम्रा प्रभु पृथ्वीमा हुनुहुन्थ्यो, एक समय उहाँ भिडहरूबाट सुटुक्कै निस्किजान कोसिस गरिरहनु भएको थियो। मर्कुस 5:1 पदले भन्दछ, अनि उहाँहरू समुद्रको पारिपट्टि गिरासिनीको देशमा आउनुभयो। अहिले ती गिरासिनीहरू को थिए? तिनीहरू गादका कुलहरू थिए जो यर्दन नदीको गलत दिशापट्टि बसिरहेका थिए, बसोबास गरिरहेका थिए। जब येशु तिनीहरू कहाँ आउनुभयो, तपाईँलाई थाहै होला, उहाँले तिनीहरूलाई सुँगुर पालन कार्यमा लागेको भेटाउनुभयो। जब उहाँले भूतात्माले ग्रसित व्यक्तिलाई निको पार्नुभयो, गिरासिनीका मानिसहरूले वा गाद्रिनीहरूले येशूलाई आफ्नो मुलुक छोडी जानलाई बिन्ती गरे। तिनीहरू अति नै दयनीय अवस्थामा लिप्त भएका थिए। यो सधैँ परमेश्वरको बच्चाहरूमा घट्न सक्छ जो यर्दनको पार गर्न र प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न असफल रहन्छन्। यसपछि हामी आगे अध्याय 33 पनि देखिहालौँ। यहाँ हामीसँग तिनीहरूका यात्राको रेकर्ड वा टिपोट बही छ। हामीले पहिल्यै भनिसकेका छौँ कि तिनीहरूका उजाड स्थानमा 40 वर्षको पथ भ्रष्ट भौतारी हिँडाइको अवधिका अन्य के कुरा घटे त्यसको रेकर्ड छैन। खालि केही पृथक घटनाहरू मात्र छन्। तर त्यहाँ यात्राको अर्थात् तिनीहरूले शिविर राखेका लग वा टिपोट बही छ। 31:1 भन्दछ, मिश्रबाट आउँदा मोसा र हारुनका अधीनमा इसरायली समुदायको पडवाहरूका नाउँ यिनै हुन्। यहाँ निम्न पदहरूमा त्यस्ता केही पदहरू छन् जुन पढ्नलाई त्यति मजाको देखिँदैन। अनि आगे पद 25-28 भनिएको छ, तिनीहरू हरदाबाट हिँडेर मखेलोतमा बास बसे। तिनीहरू हरदाबाट हिँडेर मखेलोतमा बास बसे। मखेलोतबाट हिँडेर तहतमा बास बसे। अनि 27-28 भनिएको छ, तिनीहरू तहतबाट हिँडेर 13 बास बसे। तिनीहरू 13 हिँडेर मित्कामा बास बसे। म यसलाई विविधा नभएको अति नै पटै लाग्दो खण्ड भन्दछु। हामी जान्न चाहन्छौँ कि त्यहाँ के भएथ्यो, तर त्यहाँ के कस्ता कुराले स्थान लिएका थिए, सोको बारेमा केही पनि भनिएको छैन। यदि तपाईँ एक मित्रसँग भेटघाट गर्न जानुभए जो पुरै युरोप राष्ट्रको यात्राबाट फर्किआएथे, तपाईँ उसको यात्राको बारेमा तमाम कुरा सुनाएको वा भनेको चाहनुहुन्छ। यदि उनले भने तिनीहरू रोममा गए, त्यसपछि तिनीहरू मिलानमा गए, त्यसपछि फ्लोरेन्समा गए, त्यसपछि तिनीहरू स्विजरल्यान्ड गए र त्यहाँदेखि लुर्सेना, त्यसपछि ज्युरिक, अनि त्यसपछि जेनेभा, अनि त्यसपछि जर्मनी हुँदै फ्रेङ्कफर्ट, अनि इत्यादि। तपाईँ निश्चय नै उसलाई तिनीहरूले के देखे र के गरे सो कुराहरू सोध्न चाहनुहुन्छ, होइन र? तिनले खालि विभिन्न स्थानहरूका आफ्नो यात्राको बारेमा मात्र बताए। तिनीहरूको यात्रा वा ट्रिपको विवरण अति नै पटै लाग्दो कुरा हुने थियो। यही नै यो अध्याय सम्बन्धमा मेरो विचार छ। यो पढ्नलाई त्यति धेरै चाखलाग्दो छैन, तैपनि अरू शास्त्रको अंशहरूसँग महान आत्मिक पाठहरू भएझै यस अध्यायसँग पनि हाम्रो निम्ति महान आत्मिक पाठ छ। यद्यपि यो अध्याय पथदर्शक नक्सा जस्तै भए तापनि र पढ्नलाई त्यति चाखलाग्दो नभए तापनि यसले ती कुराहरूको प्रकट गर्दछ कि यी मानिसहरूले लिएका हरेक कदमहरू परमेश्वरले टिपोट गर्नुभयो। वास्तवमा उहाँ तिनीहरूसँग उजाड स्थान भरिको यात्रामा हरेक कदमहरूमा हुनुहुन्थ्यो। यसरी हामीसँग तिनीहरूको यात्राको टिपोट बही छ। जहाँ तिनीहरू गए हरेक समय तिनीहरूले छाउनी वा शिविर खडा गरे, उहाँ तिनीहरूसँग हुनुहुन्थ्यो। यो स्पष्ट छ कि उहाँसँग तिनीहरू गइरहेका थिएनन्। यसको मतलब प्रायजसो समयमा तिनीहरूका हृदय उहाँको विरुद्धमा विद्रोहमा थिए, तर उहाँले तिनीहरूलाई कति पनि छोड्नु भएन, उहाँले तिनीहरूलाई कहिले पनि त्याग्नु भएन। यो परमेश्वरको वचनको एक महान सत्यता हो, म तिमीलाई कहिले छोड्ने छुइनँ न त्याग्ने नै छु। येशूले उही कुरा आफ्नो माथ्लो तलाको कोठाको वार्तालापमा भन्नुभयो, तिमीहरूलाई म टुरा जस्तै छोड्ने छुइनँ, म तिमीहरू कहाँ आउने छु। कसरी? पवित्र आत्मा पठाउनु भएर। पवित्र आत्मा हरेक विश्वासीहरूमा बास गर्नुहुन्छ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ सधैँको निम्ति उहाँबाट टाढा हुन सक्नुहुन्न। उहाँले तपाईँलाई जान दिनुहुने छैन, उहाँ तपाईँसँग सम्पूर्ण बाटोमा जानुहुनेछ। हामी ठोक्कर खान सक्छौँ, लडबडिन सक्छौँ र लड्न पनि सक्छौँ। हामी त्यस किसिमले उहाँलाई नपछ्याएको हुनसक्छ जुन हामीले पछ्याउनु पर्ने, तर परमेश्वरलाई धन्यवाद होस्, उहाँ हामीसँगै सम्पूर्ण हाम्रो तीर्थ यात्राको बाटोहरूमा जानुहुन्छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौँ, जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्दा तिनीहरूले के गर्नु पर्दछ, सो कुराहरू। गन्ती 33 अध्यायको पद 51 56 भनिएको छ, 33 अध्यायको पद 51 56, इसरायलीहरूलाई भन्, जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्छौ, तब तिमीहरूले त्यस देशका बासिन्दाहरू सबैलाई त्यहाँबाट धपाइदिनु र तिनीहरूका ढुङ्गाका प्रतिमाहरू, ढलौटे मूर्तिहरू सबै नष्ट पारिदिनु, तिनीहरूका डाँडाका थानहरू भत्काइदिनु, औ त्यो देश कब्जा गरेर तिमीहरू त्यही बसोबास गर्नु, किनभने त्यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु। तिमीहरूले आफ्ना आफ्ना परिवार अनुसार त्यस देशमा गोला हालेर हिस्सा बाँड्नु, धेरै परिवार हुनेलाई ठुलो हिस्सा दिनु र सानो परिवार हुनेलाई तिमीहरूले सानै अधिकार दिनु। जसको गोला जहाँ पर्छ त्यो त्यसकै होस्, तिमीहरूका बाबुका कुल अनुसार तिमीहरूले हिस्सा बाँड्नु। तर तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने रहन दिएकाहरू चाहिँ तिमीहरूका आँखामा परेको छेस्का र जिउमा बिजेको काँड जस्तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि तिनीहरूले दुःख दिनेछन्। औ मैले तिनीहरूलाई जे गरौँला भनी ठानेको थिएँ, त्यो म तिमीहरूलाई गर्नेछु। मित्र, यहाँ के त्यस्ता कुराहरू छन्? धेरै मानिसहरू, विशेष गरेर संशयवादीहरू, यसको बारेमा प्रश्न उठाउँछन्। ती मानिसहरू भन्दछन्, किनकि तिनीहरू सोच्दछन् त्यस मुलुकका मूल बासिन्दाहरूलाई मुलुकबाट इसरायलीहरूलाई धपाउन आज्ञा दिने काम अति नै क्रूर निर्दयी हो, जबकि इसरायलीहरू पनि अनज्ञाकारी भएका थिए। तिनीहरू तर्क गर्दछन् कि किनभने त्यस मुलुकका मूल बासिन्दाहरू त्यति प्रिय असल मानिसहरू थिए जसलाई प्रभुले मुलुकबाट धपाउने चाहना निश्चय नै समर्थन गर्न नसकिने कुरा हो। त्यही नै तरिकामा सालौँदेखि संशयवादीहरू र लिबरलहरू सालौँदेखि बात गरिरहेका छन्। अमित्र, यसमा मसँग केही समयको लागि हेर्नुहोस्। भजन सङ्ग्रह 24 अध्यायको 1 पदले भन्दछ, पृथ्वी र त्यसमा भएका जे जति थोक छन् सबै परमप्रभुकै हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै पनि यो उहाँको पृथ्वी हो। जे गर्नुपर्ने हो सो उहाँले आज्ञा गर्नुहुन्छ। उहाँले इसरायलहरूलाई तिनीहरूका मुलुकमा गएर तिनीहरूका तस्विरहरू वा मूर्तिहरू ध्वस्त गर्न आज्ञा गर्नुभयो। आज भूगर्भ शास्त्रीहरूले तिनीहरूको खनेर निकालिरहेका छन् अनि तिनीहरूले उनीहरूका ढलौटे मूर्तिहरू सबै ध्वस्त गर्नुपर्ने थियो। तिनीहरूले उनीहरूको उच्च स्थानहरू भत्काउनु पर्ने थियो। यिनीहरू अन्य जाति र मूर्ति पूजकहरूका स्थानहरू थिए जहाँ अति नै घृणित अभ्यासहरूले स्थान लिने गर्दथे। कनानीहरू अति नै नीच आत्मिक स्थितिमा थिए। तिनीहरू जीवित र सत्य परमेश्वरबाट टाढा भौतारी गएका मूर्ति पूजकहरू मात्र थिएनन्, तर स्वच्छन्द सम्भोग र यौन पापहरू तिनीहरूको जीवनको ढाँचा साथै आराधनाको एक अंश थियो। परिणामस्वरूप कनानीहरूलाई यौन संक्रामक रोगले नष्ट गरिएका थिए। आज यही नै दशा सत्य छ। आज हामीसँग भयानक यौन संक्रामक रोगहरूको महामारी छ अनि यो अति नै खतरनाक महामारी हो। यसले मानव जातिमा अति नै विशाल चोट पुर्याएको छ। अहिले यस्ता रोग बोक्ने कनानीहरू संसारका दोबाटोहरूमा रहन्थे। त्यो मुलुक पृथ्वीमा भएको एक अति नै संवेदनशील विशेष ठाउँ थियो। त्यो अझै पनि छ र यो सधैँ रहनेछ अनि म सोच्दछु कि यो अझै हुनेछ। यो सामरिक महत्वको स्थान हो र संसारका सेनाहरू त्यस मुलुकमा भएर अगाडि बढ्थे। संसारका व्यापारी बाटोहरू त्यही बाटो भएर जाँदथ्यो। कनानीहरूले निश्चय नै थुप्रै मानिसहरूसँग सम्पर्क गरे र तिनीहरूले ती कनानीहरूका घृणित रोगहरू हरेक जग्गा बोकेर लगिरहेका थिए। त्यसकारण परमेश्वर त्यस मुलुकमा नयाँ बासिन्दाहरूलाई राख्न गइरहनु भएको छ। कनानीहरूले उहाँको धन सम्पत्ति र जाइ जेथाको नष्ट गरिरहेका थिए र तिनीहरूले बाँकी अन्य मुलुकका मानव जातिहरूलाई पनि चोट पुर्याइरहेका थिए आफ्नो संक्रामक रोगहरूले। त्यसकारण परमेश्वरले तिनीहरूलाई त्यस मुलुकबाट हटाउन गइरहनु भएको छ। मित्र, मखा आएर यो नभन्नुहोस् परमेश्वरसँग त्यो गर्ने अधिकार छैन। यो वास्तवमा कृपाको दयाको क्रिया हो वा यो वास्तवमा कृपाको दयाको क्रिया थियो। परमेश्वरले आइरहेका पीडीहरूको निमित्त कनानीहरूलाई ध्वस्त गर्नुभयो अनि त्यही नै कारण थियो जब उहाँले जल प्रलय पठाउनु भयो। परमेश्वर भविष्यका पीडीहरूलाई सुरक्षा गरिरहनु भएको थियो। मेरो मित्र, परमेश्वरलाई आलोचना नगर्नुहोस्। परमेश्वरलाई इन्साफ गर्न नबस्नुहोस्। कुनै पनि परिस्थितिमा समावेश भएका सबै कुराहरूको बुझ्न सक्दैनौ। एउटा कुरा हामी जान्दछौँ, जबसम्म शान्तिको राजकुमारले पृथ्वीमा आइकन शासन गर्नुहुने छैन तबसम्म हामी शान्तिहरूको अनुभव गर्ने छैनौँ। त्यस बेलासम्म परमेश्वरले राष्ट्रहरूलाई अर्को राष्ट्रहरूमाथि इन्साफमा प्रयोग गर्नुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
जन्मैको पापलाई भुइँमा गदाइ हो, जन्मैको पापलाई भुइँमा गदाइ हो, यीशुको अमर गले शक्ति छ सबैको पापलाई धोई दिन्छ जन्मैको पापलाई धोई मागा दाइ हो जन्मैको पापलाई धोई मागा दाइ हो येशूको अमर गते येशूको
प्रिय श्रोता हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ यसकारण आज नै हामीलाई इमेल वा पत्रद्वारा सम्पर्क गर्न हवस् हामी तपाईँको निम्ति प्रार्थना गरिदिनेछौँ
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ मुक्तिको मार्ग पोस्ट बक्स नम्बर 32 भुटवल रूपन्देही लुम्बिनी नेपाल मुक्तिको मार्ग पोस्ट बक्स नम्बर 32 भुटवल रूपन्देही लुम्बिनी नेपाल
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 734401 कार्यक्रम मुक्ति कुमार विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 734401
हाम्रो इमेल ठेगाना नेपाली ttb@radiovv.org नेपाली ttb@radiovv.org हस्त श्रोता यस गीतको साथै हामी बिदा चाहन्छौँ नमस्कार
स्वर्ग मचड़ी गए स्वर्ग